हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालको विभिन्न ऐतिहासिक कालखण्डमा राजकाज चलाउँदै आएको एउटा जातिका रूपमा चिनिने जाति हो ठकुरी जाति। ठकुरी जाति शाही, शाह, बम, पाल, सेन, सिंह, मल्ल आदि थरका रूपमा चिनिन्छन्। ठकुरीलाई क्षेत्रीयहरूको एक वर्ग वा थरका रूपमा लेखिएको पाइन्छ। त्यसो त ईस्वी सम्वत 605 राजा भएका अंशुवर्मा पहिलो ठकुरी राजा भएको र अंशुवर्मा पछि पनि विभिन्न कालखण्डमा शक्तिशाली विशाल राज्यहरू चलाएको पाइन्छ। ठकुरीहरूको पारम्परिक वेशभूषामा पुरुषहरूले दौरा सुरुवाल, कोट, टोपी र महिलाहरूले गुन्यु, चोलो, धोती, सारी, घाघ्रो, गाउन लगाउँदछन्। पुरुषहरूको नामकरणमा बहादुर, जङ्ग, विक्रम, कुमार आदि नामको बीचमा राखिएको पाइन्छ भने महिलाहरूमा देवी, राज्यलक्ष्मी, कुमारी, लक्ष्मी आदि नामको बीचमा राखिएको पाइन्छ। ठिक्क उचाइ र हृष्टपुष्ट शरीरले ठकुरीहरूलाई शारीरिक रूपमा चिनाउँछ। ठकुरीहरूले जनै धारण गरेर गायत्री पाठ गरी पूजा गर्ने प्रचलन, खानापछि भान्सा लिपोत गर्ने पुरानो चलन महत्त्वको रूपमा लिइन्छ। ठकुरी समाजमा बडा दशैँ, भाइटिका, तिहार र भैलो, भुव पर्व, माघे सङ्क्रान्ति, चैते अष्टमी, श्रावण पूर्णिमा आदि चाडपर्व महत्त्वका साथ मनाइन्छ र नयाँ वर्ष, रवि सङ्क्रान्ति, साहुने सङ्क्रान्ति, गौरा पर्व, हुम्लाका कल्याल ठकुरीले मनाउँदछन्। समाजका क्षेत्री लगायत अरू जातिसँग सुमधुर सम्बन्ध राखेर सामाजिक व्यवहार र समाजसेवामा तत्पर रहने जाति हो ठकुरी जाति भनेर कालीबहादुर शाहीले लेख्नु भएको छ। ठकुरी जातिमा आफ्ना सम्मान गर्नुपर्ने, नातागोता र आदर गर्नुपर्नेलाई सम्मानजनक शैलीको भाषा र सम्बोधन गर्ने पारम्परिक चलन छ। कुलकुटुम्ब र मान्यजनलाई त्यस किसिमको भाषा र शैलीले सम्बोधन गर्ने गरिन्छ। आमालाई मुवा, बाबुलाई बुवा, बाजेलाई हजुरबुबा, बजेलाई हजुरमुवा, श्रीमानलाई राजा, श्रीमतीलाई महारानी, देवरलाई बाबु साहेब, नन्दलाई मैया रानी, भाइकी श्रीमतीलाई भाइकी रानी आदि भनिन्छ भने अनुरोध गर्नुपर्दाका शैलीहरूमा खानुलाई जिउनार गर्नु, जानुलाई सवारी हुनु, बस्नुलाई राज हुनु, भन्नुलाई मर्जी हुनु जस्ता शैलीको प्रयोग गर्ने प्रचलन छ। आजको कार्यक्रममा हामी ठकुरी जातिको परिचय, केही ऐतिहासिक र सांस्कृतिक विषयवस्तु साथै कर्णालीका ठकुरीहरूका केही सामाजिक संस्कार सम्बन्धी प्रसङ्गहरू समेट्ने जमर्को गर्दैछौँ। त्यसो त नेपाली भाषा, संस्कृति र सभ्यताको उद्गम स्थल पनि हो कर्णाली। कार्यक्रममा ठकुरीहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष, समाजशास्त्री तथा अध्येता डाक्टर दलीप कुमार मल्लसँगको कुराकानी रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रम अघि बढाउँ सामाजिक संस्कारहरूबाट। यस सम्बन्धी आजका सामग्री हामीले नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा प्रकाशित कर्णालीका ठकुरी जातिको सामाजिक संस्कार शीर्षकमा कालीबहादुर शाही केभी सिम्पलले लेख्नु भएको लेखका आधारमा तयार पारेका छौँ। ठकुरीहरूले हिन्दू धर्मशास्त्र अनुसारका 16 संस्कारहरूलाई सम्मानका साथ स्वीकार र अवलम्बन गर्दै आएका छन्। विशेष गरी कर्णालीवासी ठकुरीहरूका पारम्परिक संस्कृतिमा छोरो जन्मिँदा छरछिमेकी र गाउँलेहरूले छोरालाई जन्म दिने आमा बाबु र शिशुका बाजे बजैलाई फुलपाती कानमा सिउरिदिन्छन् अनि आशिक पनि दिन्छन्। तिम्रो छोरा नाति जन्म्यो, छैठ गर्नु, न्वारान गर्नु, व्रतबन्ध गर्नु, राम्री लक्षिणकी बुहारी ल्याएर विवाह गर्नु, नातिको आर्जन उपार्जन खानु, बुढिन्ज्यासम्म बाँच्नु, पहेँलो फुल्दासम्म बाँचिरहनु भनी आशिष दिने परम्परा पाइन्छ। छोरा जन्मेको दिन राति घरमा सेलरोटीको सगुन बनाइन्छ। त्यो रात देउडा शैलीको चुट्किला पनि खेलिन्छ। खेल्नेहरूलाई अक्षतापाती लगाइदिन्छन्। बालक जन्मेको 6 राति भगवान भविनीले उसको भाग्य रेखा कोर्न आउँछन् भन्ने विश्वासका साथ छैठी संस्कार पालना गरिन्छ। त्यस दिन गहुँको पिठो, तेल, चामलको व्यवस्था गरिएको हुन्छ। छरछिमेकीलाई पनि निम्ता गरिन्छ। स्थानीय बाजा, ढोल, ताल, दमहा, छुड्के, नर्सिङ आदि बोलाउने प्रचलन समेत पाइन्छ। छैटीका बेलुकादेखि सेल पकाइन्छ। आगो बाल्न काठका मुढा दाउराको व्यवस्था हुन्छ। साँझ परेपछि महिला पुरुष छतमा चुट्किला खेल्न जान्छन् भने छतको ठिक बीचमा माटोको ढिस्को बनाएर त्यसमाथि आगोको अगेटो बालेका हुन्छन्। मध्यरातमा चुट्किला खेलिसकेपछि सघुनो बाँडिन्छ र त्यस समयमा बुढापाकाहरू समेत बखु लगाएर माथमा पगरी बेरेर सजी सजाउ भई देउडा शैलीको फाक खेल्छन्। उता घरभित्र नवजात शिशु र सुत्केरी आमा भएको ठाउँमा पण्डित सहितको विधिवत कार्यहरू हुँदै गरेका हुन्छन्। तामाको भाँडोमा चामल भरि पाथीमा दियो र विभिन्न परिकारका सगुन राखिएका हुन्छन्। त्यहाँ बाबियाको कुचोलाई भोटो र काँठो टोपी लगाइदिएर राखिएको हुन्छ। दियो बालेपछि मागल गाउने मुगलेरीहरूले बत्तीको स्वागतमा मागल गाउँछन्, पूजा गर्छन्। पण्डितले पनि फुलपाती दुबो अक्षताले पूजा गर्छन्। त्यसबेला चार पाँचजना महिलाहरूले मागल गाउँछन्। राति विवाहित महिला र अविवाहित केटीहरूको समूह समूह भई बालो नचाउँछन्। त्यसमा सासु र बुहारीको समूह पनि हुन्छ। बालो नचाउँदा बाबियाको कुचोलाई भोटो र काँठो बनाएर हातमा समाएर पालै पालो दोहोरी बालो नचाउने गाथा गाउँछन्। सासुको पक्षबाट विवाहित महिला र बुहारीको पक्षबाट अविवाहित केटीहरूले दोहोरीका रूपमा बालो नचाउने गीत गाउँछन्। त्यसपछि नौ दिनको न्वारन गर्ने चलन कर्णालीका ठकुरीहरूमा छ। न्वारनको दिन पण्डित बोलाएर बिहानै घर लिपपोत गरिन्छ, नवग्रहको पूजा गरिन्छ, बच्चा जन्मेको साइत नक्षत्र घडीपला दिनबार हेरेर नाम राखिन्छ। प्राय 20 दिनपछि मात्र ज्योतिषीलाई साइत जुराउन लगाएर बालकलाई सुत्केरी भएको ठाउँबाट घरभित्र प्रवेश गराउने गरिन्छ। यसरी गृह प्रवेशपछि मात्र शुद्ध मान्ने चलन छ। बच्चा 6-7 महिनाको भएपछि कामधन्दा गर्नुपर्दा समस्या पर्ने भएकाले अथवा डोकोमा मात्र बोक्नुपर्दा बढी झन्झट हुने भएकाले पण्डितलाई साइत जुराउन लगाई बुई लाउने प्रचलन छ। सगन खुवाई लगन जुरेका बुढापाकाबाट बुई लगाइन्छ। बच्चा जन्मेको 6-7 महिना भएपछि ज्योतिषीद्वारा साइत निकाली सगुनहरू बनाई काँसको भाँडोमा रोखडा अर्थात् चाँदीका रुपैयाँ वा सुनका रुपैयाँ जस्ता वस्तुले बच्चालाई खानेकुरा खुवाएर अन्नप्राशन गरिन्छ। पञ्चामृतका साथ अक्षता पनि लगाइन्छ र बच्चालाई दक्षिणा पनि दिइन्छ र आमन्त्रितलाई सगुन र अन्य परिकार खुवाइन्छ। बच्चा 2-3 वर्षको भएपछि साही थेराई रौँ काट्ने कर्म गरिन्छ। कुन राशि वर्गको मान्छेलाई लगन जुरेको छ सोही अनुसार बच्चाको रौँ कैँचीले काटिन्छ। त्यो रौँ बच्चाका दिदीबहिनीले काँसको थालुवा बटुकोमा थाप्दछन् र त्यो थालुवा बटुको दिदीबहिनीले दाइजो भनेर लिन्छन्। कर्णालीका ठकुरी समुदायमा छोराको सय शृङ्गार भन्ने पारम्परिक प्रचलन अनुसार शृङ्गारमध्ये एक महत्त्वपूर्ण शृङ्गारका रूपमा लिँदै व्रतबन्ध आवश्यक र महत्त्वपूर्ण पुण्य धर्म मानिन्छ। व्रतबन्ध बच्चा 6-7 वर्षको भएदेखि 15-16 वर्षको उमेरसम्ममा गरिसक्ने चलन छ। व्रतबन्ध पण्डितको लगन र उसको जन्मकुण्डली अनुसार ग्रहदशा अलि नराम्रो भएको वर्षमा गरिन्छ। साइत अनुसार एकजना आमा बाबु भएकी कन्याकेटीले दुबो कोरेर ल्याउँछ भने त्यस्तै दाउरा काट्ने लग्नेरोले दाउरा काट्छ। सल्लाका 5-7 वटा झोपाहरू ल्याएर जग्गी थापेर गोठमा राखिन्छ। रातभरि जग्गी गरिन्छ। पण्डितले सबै कर्मकाण्ड गर्दछन्। बिहान झिसमिसेमै भने ब्राह्मण र ठकुरीको संस्कारमा जोगीसर लगाएर चुडा कर्म गर्ने, पहिलो पटक छुराले केस काट्ने गरिन्छ। लग्नेरोले केस काट्दा दिदीबहिनीले केस थाप्ने गर्दछन्। रातभर छतमा देउडा चुड्किला र फाक खेल्ने गरिन्छ। सगुन खुवाइन्छ र बिहान प्रचलन अनुसारको परिकार बनाएर खुवाइन्छ। व्रतबन्ध गरेको केटोलाई अक्षतापाती फुल लगाएर दक्षिणासमेत आशीर्वाद दिइन्छ। वैवाहिक परम्परामा कर्णाली क्षेत्रका ठकुरीहरूमा आफ्नै कुटुम्ब सिंह पाल चन्द खाँड हमाल शाह मल्ल शाही आदि एक आपसमा फरक गोत्रीयसँग विवाह गर्ने चलन छ। प्रचलित माघी विवाह अनुसार फरक गोत्रकी ठकुरी कन्या विवाहका लागि 5-7 जना जानमान र केटासहित केटीका घरमा पुगेर कुरा चलाउँछन्। एक आपसमा स्वीकार गरेपछि विधिवत सगुन जनै सुपारी लिएर जान्छन् र पण्डितको लगन अनुसारको साइतमा वचन छुटाउने अर्थात् माग्ने काम बत्ती बालेर सम्पन्न हुन्छ। त्यसपछि लगनको साइत अनुसार साई लगाउने गरिन्छ। साई लुगा राता हुन्छन् र सुन चाँदीका औँठी चन्द्रमा मूल तिलहरी आदि गरगहना पहिराइदिन्छन्। परम्परा अनुसार कसैले माइती घरमा विवाह गरी पठाउने गर्दछन् भने कसैमा केटाको घरमा विवाह गर्ने चलन पाइन्छ। साई लगाउने दिनमा केटीका माइतीहरूले तामाको ताउलोमा छोरीको र ज्वाइँको विधिअनुसार गोडा धुने गरिन्छ। माइती पक्षद्वारा आफ्नो गच्छे अनुसार दाइजो दक्षिणा भाँडा घोडा भैँसी पशु घडेरी सुन चाँदी आदि दिने चलन परम्परामा देखिन्छ। केटा पक्षले ससुरालीलाई नाता अनुसार ढोगभेट गरेर उपहार स्वरूप लत्ता कपडा लगायतका सामग्री चढाएर ढोग गर्ने चलन छ। साई लगाएको 3-5 दिनभित्र केटा पक्षले आफ्ना घरमा विवाहका सबै धार्मिक र विधिवत प्रक्रिया सम्पन्न गर्ने पारम्परिक प्रचलनमा पाइन्छ। केटीको माइतघर केटाको घर नजिकै छ भने माइती घरमा 80-100 जनासम्म जन्ती घोडा बाजा समेत लिएर तामझामका साथ स्वागत गरेर ल्याउँदछन्। यदि केटीको घर टाढा भए 10-15 जना जन्तीले मात्र बेहुरीलाई स्वागत गरेर ल्याउँछन्। जब केटाको घरमा पुग्छन् अनि केटाको घरमा ज्योतिषको लगनअनुसार विवाह गरिन्छ। उपाध्याय पौलोले विवाह जग्गीमा विधिवत विवाहको कार्य सुरु गर्दछन्। त्यसपछि मागल गाउने लगायतका विभिन्न चरणहरू सम्पन्न हुन्छन्। ती विधिहरूमा डोला पुज्ने, भाँवरी घुम्ने, लहा भर्ने, सत्य सिन्दुर हाल्ने, पञ्चामृत खुवाउने, पाथी भर्ने, चुल्ठी गाँस्ने, ढोकभेट गर्ने, सुवाला कुल्याउने अर्थात् बेहुला बेहुलीले 7 बत्ती गोडाले टेक्दै जानुपर्ने र बन्दुक पड्काउने, गोबरमाथि अक्षतापाती लगाएर ढोक गरेर ढोकाभित्र प्रवेश गर्ने आदि विस्तृत विधिहरू छन्। यहाँ यति मात्र राख्यौँ। कर्णाली भेगका ठकुरीहरूमा पारम्परिक रूपमा पाइने संस्कार संस्कृतिका प्रसङ्गमा यी विषयवस्तु संक्षेपमा मात्र रहे। हालको समयमा प्राचीन अवस्थाभन्दा परिवर्तनहरू हुँदै आएको पाइन्छ भनेर अन्तमा लेखक कालीबहादुर शाही केबी सिम्पलले लेख्नु भएको छ। हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र, हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबारे राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
आजको कार्यक्रममा हामी ठकुरी जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्को गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। ठकुरी जातिका केही ऐतिहासिक सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष समाजशास्त्री अध्येता डाक्टर दलीप कुमार मल्लसँग कुराकानी गरेका छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
हस्, धन्यवाद।
ठकुरी समुदायको बसोबास कहाँ कहाँसम्म रहेको छ वर्तमानमा, ऐतिहासिक थाथलो सहित संक्षिप्तमा बताइदिनुहोस् न।
अब यो ठकुरीको बसोबासको स्थान हेर्ने भने त हामीले अब यो नेपालको इतिहास नै अध्ययन गर्नुपर्ने हुन्छ होइन, र तर पनि जब होइन ठकुरीको इतिहासलाई चाहिँ मेनली 2224 इतिहासमा चाहिँ जोडिएको कारणले गर्दा सिन्जा सभ्यता बाट नै हामीले हेरिएको छ। तर त्योभन्दा अगाडि चाहिँ हामी लिच्छविकालीन इतिहास, मध्यकालीन इतिहास हेर्दा चाहिँ यो नेपालको सबै भूभागलाई चाहिँ हामीले अध्ययन गर्न सक्यो भने बल्ल ठकुरी जातिको चाहिँ बसोबास र स्थान चाहिँ पत्ता लगाउन सकिन्छ। अहिले हामीले विशेष गरी चाहिँ 2224 होइन जसले राज्य गरेका थिए नि उहाँहरूलाई चाहिँ ठकुरी भनिएको छ, तर बसाइसराई र अहिले वासस्थानको भन्नुभयो नि त्यो प्याटर्नलाई हेर्दा त अलिक ठुलो भूगोल लिनुपर्छ।
ऐतिहासिक थाथलो चाहिँ कर्णाली प्रदेश भन्दा हुन्छ अहिले,
अहिले एकदम कर्णाली प्रदेश नै हाम्रो चाहिँ होइन थाथलो, सबै ठकुरीको उत्पत्ति त्यहीँबाट आएको देखिन्छ।
अहिले अब ठकुरी समुदायको बसोबासको स्थिति अहिले चाहिँ कस्तो छ, वर्तमानमा कहाँ कहाँसम्म छन् ठकुरीहरू?
अहिले त विश्वभरि नै छन् होइन ठकुरीहरूको, जस्तो अहिले होइन धेरै पहिला हाम्रो बर्मामा पनि ठकुरीहरू छन्, अनि आसाममा छन्, देहरादुनमा छन्, त्यसपछि लिएर आएर यो भारतको दक्षिण प्रदेशतिर छन्, अहिले अमेरिका युएस जहाँ पनि छ होइन, हाम्रो धेरै ठाउँमा विश्वमै जहाँ जहाँ ठकुरी पुगेको छ उहाँले चाहिँ आफ्नो ठकुरी राखेर चाहिँ सङ्घ संस्था खोल्नु भएको छ। त्यस कारण अहिले चाहिँ विश्वभरि नै छ भन्दा हुन्छ अहिलेको यो 21 शताब्दी।
नेपालभित्र चाहिँ वितरण कस्तो देखिन्छ, पूर्व मध्य वा पश्चिम?
नेपालको
प्रदेशगत हिसाबले
नेपालमा चाहिँ हाम्रो यो पूर्व कोशी प्रदेश र तराई होइन प्रदेशमा चाहिँ कम छौँ हामी होइन, र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अब सुदूरपश्चिम प्रदेशमा चाहिँ हामी ठकुरीको बसोस्थान छ, र मेन चाहिँ कर्णालीमै धेरै छौँ। कर्णाली नै होइन हाम्रो ठकुरीहरूको अझै पनि धेरै ठकुरी भएको ठाउँ चाहिँ कर्णाली हो, र अब माइग्रेसन प्याटर्नले गर्दा चाहिँ त्यही कर्णालीका ठकुरी सबै ठाउँका ठकुरीहरू चाहिँ काठमाडौँ आएर बस्ने प्रचलन बढेको छ नि त, त्यो हिसाबले चाहिँ हामी काठमाडौँमा पनि धेरै ठकुरीहरूको वासस्थान चाहिँ छ।
ठकुरीहरूको जनसङ्ख्याको अवस्था चाहिँ कस्तो देखिन्छ तथ्याङ्कहरूमा, बढ्दो क्रम घट्दो क्रम?
यो चाहिँ अहिले चाहिँ होइन हाम्रो जनसङ्ख्याको 1.7% लगभग 5 लाखको जनसङ्ख्यामा छ, तर हामी अझै पनि सही तथ्याङ्क चाहिँ निकाल्न सकेका छैनौँ। कसैले चाहिँ होइन ठकुरी पनि नलेख्ने, अहिले चाहिँ यो ठकुरी लेख्ने भन्ने प्रचलनले गर्दा केही तथ्याङ्क चाहिँ आएको हो होइन, अझै यसैमा पनि हामीले चाहिँ अझै हाम्रा ठकुरीहरू र हामी ठगरी नलेख्नेहरू पनि छन् नि त होइन, त्योलाई जनसङ्ख्या गऱ्यौँ भने त्यो 5 लाखभन्दा माथि नै हुन्छौँ जस्तो मलाई लाग्छ।
अब ठकुरी जातिको सभ्यताको विकास सम्बन्धी विषयवस्तुहरू चाहिँ के पाइन्छन् वा उत्पत्ति सम्बन्धी केही भनाइ जनश्रुति?
अब ठकुरी शब्द हो होइन, यसलाई चाहिँ सांस्कृतिक शब्दबाट पनि होइन व्याख्या गरिएको छ। ठाकुर भनेको चाहिँ हेड अफ द स्टेट वा गाउँको मुखिया भन्ने प्रचलन छ होइन, र अर्को चाहिँ ठक्रस भन्ने चाहिँ रक्त शुद्धता पनि भन्छ कि। जस्तो राजाले त्यो बेलामा त तत्कालीन समयमा त यो जातिभन्दा पनि संस्कार ठुलो रहेछ हेर्नुहोस् होइन, संस्कार मिलाउनको लागि एक राज्यले अर्को राज्यबाट विवाह गर्ने प्रचलन थियो। अनि त्यो कारणले गर्दा ठक्रस भनेको त अब एउटा ठकुरी भनेको त क्षत्रिय पनि हो नि, क्षत्रिय धर्मपालक ठकुरी हो, क्षत्रिय भनेको वरियर हो, योद्धा हो नि त होइन, लडाकु जाति जसले प्रशासन चलाउने व्यवस्थापन गर्ने, त्यस कारणले गर्दा नै ठकुरीलाई चाहिँ एउटा प्रशासक गुड प्रशासक भएर विष्णुको अवतार पनि मान्ने प्रचलन हो। तर अहिले यसलाई चाहिँ भाष्य अर्को बनाइयो होइन, त्यो हिसाबले चाहिँ ठक्कर ठाकुर ठकुरी र अहिले हाम्रो पनि कुरामा चाहिँ एउटा टाकुरामा बसेको हिसाबले चाहिँ होइन ठाकुरी भन्दा भन्दा ठकुरी भएको भन्ने प्रचलन छ। हो डेफिनेटली तत्कालीन समयमा चाहिँ होइन अब अहिलेको जस्तो शस्त्र अस्त्र थिएन, डाँडामै बस्नु पर्थ्यो हेर्नुहोस्, लडाइँको लागि शत्रुसँग पराजय गर्न त डाँडोमा बस्नु पर्थ्यो नि, त्यस कारणले गर्दा टाकुरा चाहिँ मा बस्ने चाहिँ हो होइन प्रशासन चलाउनलाई। तर शब्दगत रूपमा चाहिँ हामीले यो संस्कृत वर्ड ट्रिबिटेन वर्ड होइन को व्याख्या गरेको छ नि, त्यही हिसाबले नै ठकुरी शब्दको उत्पत्ति र होइन यो भनाइहरू चाहिँ हामीले होइन त्यसरी व्याख्या गर्दा एकदम उच्चतम हुन्छ जस्तो लाग्छ।
अब ठुलो भूगोल लामो इतिहास भएको सन्दर्भमा विभिन्न मूलको प्रसङ्ग पनि पाइँदो रहेछ ठकुरीका सन्दर्भमा होइन, र खास गरी ठकुरी जातिका सन्दर्भमा अध्ययन गर्दा विस्तृत रूपमा बुझ्नुपर्ने हुन्छ भनिएको पाइँदो रहेछ होइन। अब ठकुरीहरूको उत्पत्ति सन्दर्भमा यी विषयवस्तुलाई कसरी बुझ्नुपर्छ यो विषयलाई अलिकति?
यसलाई चाहिँ जस्तो होइन हाम्रो अब इतिहासविदहरूले चाहिँ अब होइन मङ्गल मूल होइन र खसारी होइन खसभित्र होइन अब कर्णालीभन्दा पारीका वा यो पिठानभन्दा पारी कर्णालीकालाई चाहिँ खसकै अपडेटेड हो भनिन्छ भने गण्डकीलाई चाहिँ मगरहरूको अपडेट हो भनिन्छ। तर इतिहास र सन्दर्भ सामग्रीले चाहिँ त्यो पुर्याउन सक्दैन हेर्नुहोस्। फर इक्जाम्पल यहाँ चाहिँ पृथ्वीनारायण शाहलाई चाहिँ मगर हुन् भनिन्छ नि त, हाम्रो इतिहासविदले पनि भन्नुभएको छ मगरहरू भनेर, तर मगरमा पनि उहाँको आलमदेवीमा पूजा गर्ने त मास्की राणा मगर हो, मास्की राणा मगर मात्रै हो नि, अझ आलम देवीमै गएर पूजा गरेको कल्चर हेर्ने हो भने त्यहाँ पनि सेपरेसन छ, डिभिजन छ कि, डिभिजन अफ दि वर्क छ। र उहाँहरूको वंशाली भनेको के हो भन्दा भूपाल राणा राय भनिएको छ नि त, भूपाल राणा रायको छोरा चाहिँ खान्चा खान र मिन्चा खान होइन मृहन्चा पनि भनेको छ भने, अब खान्चा र मृहन्चा खान भनेको त मगर भाषामा तपाईँको जेठो राजा र कान्छो राजा भनिया हो नि, हाम्रो इतिहासविदहरूले चाहिँ भनिसक्नु भएको छ। तर कुनै पनि आधारमा चाहिँ मगरसँग जोड्न पनि सकिँदैन र खससँग जोड्नु पनि सकिँदैन, त्यो त प्रमाणले र इतिहासले वंशजले जोड्नु पऱ्यो नि त, त्यो नभइकन त हामी त बोल्ने ठाउँ हुँदैन नि त होइन, त्यो वंशज र प्रमाणले जोड्यौँ भने त ठिकै छ नि त, त्यो वेमा चाहिँ हाम्रो सन्दर्भ सामान्यले चाहिँ तथ्यगत दिन सक्दैन होइन। त्यो कारणले मैले के भन्छु नि अहिले नै तत्कालै यो मूलमा जोडिहाल्नुपर्ने आवश्यकता चाहिँ छैन होइन, र त्यो चाहिँ यथार्थपरक पनि हुँदैन।
ठकुरीलाई ठकुरीकै रूपमा चिनिनुपर्छ भन्ने यहाँको भनाइ।
अब ठकुरी समाजले सोसियल कन्स्ट्रक्टेड समाजले बनायो, साना ठाउँहरूका ठकुराइन गर्दा गर्दै ठकुरी बनायो नि त। त्योभन्दा अगाडि जानियो भने लिच्छवीकालमा पनि अंशुवर्मालाई ठकुरी लेखियो, अनि 900 शताब्दीमा वैश्य ठकुरीहरू पनि छन्, राघवदेवहरू 2-4 पुस्ता हुनुहुन्छ उहाँहरू वैश्य ठकुरी। वैश्यको भाष्य फेरि अर्को छ होइन, वैश्य भनेको त हाम्रो मनुस्मृतिमा त अब ब्राह्मण क्षत्रिय वैश्य शूद्र छ नि त होइन। अब हामीले चाहिँ ठकुरीले चाहिँ क्षत्रिय धर्म पालन गर्ने कारणले गर्दा चाहिँ ठकुरीलाई वा त्यो योद्धालाई वा त्यो प्रशासक राम्रो चलाउनेलाई चाहिँ अब राज्य दिइयो होइन, त्यस कारण राजा बनाइयो होइन, त्यो हिसाबले चाहिँ आएको।
अब ठकुरीहरूको परम्परा बुझ्दा हेर्दा एउटा प्रकृति पूजक जातिको परम्पराहरू पनि देखिन्छ भनिएको पाइन्छ। प्रकृति पूजकका दृष्टिकोणले ठकुरीहरूका संस्कारगत विशिष्टताहरू चाहिँ के कस्तो देख्न सकिन्छ?
हो, मैले चाहिँ यसमा चाहिँ एकदम सही कुरा हो कि किनभने मानव सभ्यताको विकासमा मानिस सबै प्रकृति पूजक हुन्, त्यो मेरो होइन कन्क्लुजन पनि यथार्थ पनि हो जस्तो लाग्छ। किन भन्दा हामीले प्रकृतिलाई नै पुजेर प्रकृति बिना त हामी बाँच्न सक्दैनौँ, भौतिक शरीर त पञ्चतत्व छ नि त, त्यही प्रकृति पूजक चाहिँ हामी हौँ। र यसको चाहिँ संस्करण हुँदै हामीले चाहिँ यो अलिकति सिम्बोलिक साङ्गीतिक वेमा चाहिँ हामीले यसलाई यसलाई अलिक सभ्य वेमा चाहिँ अरू अहिलेको आएको छ नि सभ्यताहरू होइन, जस्तो त्यसैमा हिन्दू सभ्यता भनौँ न होइन, हिन्दूकरण गरियो नि, यो चाहिँ प्रकृति पूजककै होइन सभ्यता स्वरूप आएको जस्तो लाग्छ मलाई। तर हामी सबै ठकुरी मात्र होइन, ठकुरी प्रकृति पूजक नै हो, तर हामी मानव सभ्यतामा सबै चाहिँ प्रकृति पूजक हो जस्तो मलाई लाग्छ।
अब ठकुरीहरूका संस्कारगत विशिष्टताहरूमा चाहिँ के देख्न सकिन्छ? अब जस्तै साइपाटाको प्रसङ्गमा पनि केही विशिष्टताहरू भएको भनिन्छ होइन, खाँडो जगाउने परम्परा पनि अलि विशेष रूपमा सुन्न पाइन्छ ठकुरीहरूबाट होइन, यो प्रसङ्गमा केही बताइदिनुहोस् न।
यो चाहिँ जस्तो यो हामी सबै ठकुरीहरूमा जब होइन 2224 राज्य स्थापना भयो, 2224 राज्यहरू भयो, त्योभन्दा पनि धेरै होइन राज्यहरू थिए, राजाहरू थिए, र त्यो हाम्रो कमन चिज चाहिँ हाम्रो साइपाटा हो र खाँडा जगाउने, किनभने साइपाटा चाहिँ यो ठकुरीकै हो। अहिले चाहिँ यसलाई परसंस्कृतिकरण सबैले गरेको छ, त्यो राम्रो कुरालाई सबैले होइन संस्कृतिकरण गर्नुपर्छ र त्यो अकल्चराइजेसन गर्नुपर्छ।
साइपाटा भन्नाले विवाहको सम्म
चाहिँ त्यो सगुन पनि हो, र ठकुरीको पहिचान नै के हो त साइपाटा हो, है विवाहको संस्कारमा छ होइन। हामीले त्यो साइपाटा लगेन भने त्यो ठकुरी वा त्यो शाही शब्द छ नि, शाही शब्द त अझ माथि जानुपर्ने हुन्छ यसको इतिहास खोज्दै जाँदा। त्यो शाही शब्द चाहिँ रोयल शब्द हो होइन, त्यो रोयल भनेको राजा हो होइन, राजाको लागि नै सगुनको रूपमा चाहिँ उपलब्ध गराउने साइपाटा हो भने, खाँडो जगाउने चाहिँ त्यो हाम्रो इतिहास ठकुरीको त्यो वरियर योद्धा बनाउनु छ नि त होइन, ठकुरी त वरियर हो, योद्धा हो, क्षेत्रीय हो, त्यो कारणले गर्दा त्यो खाँडोमा चाहिँ हाम्रा त्यो पूर्वजहरूको इतिहास सँगसँगै त्यो खाँडो खाँडो भनेको त तपाईँको तरवार हो नि त, तरवार समाएर खाँडोले चाहिँ खण्ड खण्ड बनाउने पनि हो नि त होइन, भनेपछि त त्यो शत्रुको लागि खण्ड खण्ड बनाउने खाँडो हो। त्यो खाँडो जगाउने भनेको एउटा वीरता बनाउने, वीर बनाउने, त्यो एटिच्युड मनोवृत्ति बनाउने होइन, एउटा वरियर योद्धा बनाउने चाहिँ खाँडो जगाउने हो। त्यसमा चाहिँ हाम्रा पूर्वजहरूको व्याख्या गरिएको हुन्छ होइन, फलानाले यस्तो गर्यो, यस्तो गर्यो, यस्तो गर्यो, यस्तो गर्यो, यो राज्य जित्यो भनेर चाहिँ आफ्नो खाँडो जगाउने चाहिँ परम्परा चाहिँ एउटै भयो, तर अब त्यसको व्याख्या चाहिँ फरक छ। जस्तो आफ्नो वंशजको पनि त होइन कीर्ति गाउनु पर्यो भनेपछि त हरेक ठकुरीले चाहिँ आफ्नो वंशज त गाउनु पर्यो नि होइन, त्यो हिसाबले चाहिँ त्यहाँ चाहिँ अलिकति परिवर्तन हुन्छ। तर मेन उद्देश्य भनेको चाहिँ योद्धा हामी चाहिँ होइन, यो जाति हो, हामी चाहिँ देशको लागि लड्ने जाति हो भनेर चाहिँ मान्छे र अपकमिङ जेनेरेसनलाई चाहिँ विवाहमा त्यो मोटिभेसन फ्याक्टर पनि हो। अनि त्यस कारण अर्को त्यो सँगसँगै अब हाम्रो सबै कमनमा चाहिँ बन्दुक होइन, तपाईँले पनि सुनिराख्नु होला ठकुरीको बिहामा चाहिँ
उत्सवमा
चाहिँ हरेक उत्सवमा विवाहको उत्सवमा पनि होइन पड्काउने चलन छ। अनि जब होइन बन्दुक पड्काइन्छ नि अनि बल्ल विवाहको साइत हुन्छ, त्यही भएर उत्सव प्लस त्यसलाई साइतको रूपमा पनि मानिन्छ।
अब त्यस्तै अब ठकुरीका अन्य विशिष्ट संस्कारहरूमा केही सम्झनुहुन्छ? जस्तै अब भूगोलका आधारमा पनि केही सांस्कृतिक प्रचलनहरू केही विशिष्ट हुन्छन् होइन, त्यस्तो केही ठकुरीहरूको
यस्तो चाहिँ छ होइन, भूगोलको हिसाबले चाहिँ जस्तो कर्णालीमा होइन र अब गण्डकमा चाहिँ फरक चाहिँ छ। हेर्नुहोस् मैले अलिक कमन कुरा चाहिँ भने, तर अरू इभन विवाहमा पनि केही परम्पराहरू चाहिँ फरक छ यो भूगोलको आधारमा। इभन अहिले हामीले पोसाकको कुरा गर्यौँ, पोसाकमा पनि भूगोलको आधारमा फरक छ होइन, कुन भूगोलमा कुन अभाइलेबिलिटी भयो त केस होइन, त्यहाँको उपलब्धता भयो त, त्यो हिसाबले चाहिँ ठकुरीको ड्रेसमा अलिकति सांस्कृतिक परम्परामा केही भूगोलको कारणले गर्दा डेफिनेटली फरक छ। अनि अर्को कुरा चाहिँ के छ भन्दा, भूगोलमा आएपछि अरू जातिको संस्कारलाई पनि गरेको कारणले गर्दा त्यहाँ पनि केही फरक चाहिँ छ। कमन कुरामा चाहिँ यो अलिकति होइन फरक हुँदै हुँदै आएको छ। र अर्को कुरा चाहिँ के रहेछ भने, तपाईँको सबै जात जातिलाई मिलाउँदा कुनै संस्कार चाहिँ त्यो अरू जातिको नि लिइदिनु पर्ने रहेछ कि होइन, पहिलाको 2224 इतिहास हेर्दा
राजाले
अन्तर्गुलन होइन, त्यो हिसाबले पनि फेरि त्यही वंशज हो नि त कर्णालीमा हुँदा, तर यता गण्डकमा हुँदा चाहिँ केही कुरा चेन्ज भएको छ होइन। त्यस कारण केही न केही यो हाम्रो होइन कुल परम्परा सिस्टममा, अनि हामीले मान्ने इष्ट देवी देवताहरू होइन, हामीले मान्ने काहीँ चाहिँ होइन मस्टो परम्परामा चाहिँ फरक चाहिँ छ।
हजुर, अब पूजा आजाका सन्दर्भमा चाहिँ पर्व विशेषका सन्दर्भमा चाहिँ ठकुरीहरूले अलि महत्त्व दिएर मानिने पर्वहरू चाहिँ के छन्?
अब होइन सबै प्रकृति पूजक भएपछि त हामी अहिले नेपाली कल्चर्समा हुने सबै संस्कार संस्कृतिहरू चाहिँ सबै मान्ने गरेकै छ, तर ठकुरीले मान्ने विशेष भनेको दसैँ हो। हेर्नुहोस् हामी त्यो चाहिँ होइन क्षत्रिय भनौँ है, अहिले चाहिँ अब यसलाई चाहिँ फेरि ठकुरीतिर मात्रै होइन तपाईँको मात्रै दसैँ भन्ने पनि हुनसक्छ, तर किन भन्दा त्यहाँ चाहिँ तपाईँको होइन यो बलि प्रथा छ नि। बलि प्रथा के हो त भन्दा, हामीलाई चाहिँ त्यो शत्रुप्रति लड्नलाई चाहिँ एउटा होइन मोटिभेट गर्ने के एटिच्युड डेभलप गर्ने त्यो इम्पावर गर्ने चाहिँ प्रथा हो नि त. त्यस कारण त्यहाँ चाहिँ हामीले दुर्गाको पूजा गरिन्छ नि नौ दिनसम्म. दुर्गाको पूजा त दुर्गा शक्तिको प्रतीक हो. शक्ति प्रदान गर्नलाई नै के त पूजा गर्ने हो नि त. त्यो नौ दिनसम्म बसेर पुरा होइन त्यो त अब हामीले चाहिँ होइन महाभारतकालीन इतिहास रामायणकालीन इतिहास हेर्दा पनि दुर्गा शक्तिको पूजक त गरिएको छ नि. त्यही भएर शक्तिको पूजक गर्ने परम्परा चाहिँ एकदम पहिलो प्रायोरिटी हो होइन हामीले. अनि शक्तिको पूजकमा चाहिँ हामीले देवीलाई चाहिँ बलि चढाएपछि चाहिँ अर्को भोलिपल्ट होइन दशमी मनाइन्छ नि विजय उत्सव. भोलिपल्ट दशमी मनाएर चाहिँ एउटा हर्ष उल्लास मनाउने परम्परा चाहिँ विशेष हो. अब तिहार होइन अरू पर्व तिज पर्व यो त एकदम होइन मनाउने प्रचलन छँदैछ.
शक्ति पूजाको परम्परालाई चाहिँ अलि विशेष महत्त्व दिएको.
एक्ज्याक्टली.
अब ठकुरीहरूको सघन बसोबास चाहिँ हाल चाहिँ कुन ठाउँलाई भन्न सकिन्छ जहाँ चाहिँ ठकुरीहरूको पारम्परिक संस्कार परम्पराहरू राम्रोसँग देख्न बुझ्न सकिन्छ त्यस्तो स्थानहरू?
यसलाई चाहिँ तपाईँको कर्णाली प्रदेशमै जाँदा हुन्छ अलि मोर होइन रियल ग्राउन्डेड कल्चर हेर्नलाई कर्णाली प्रदेशमै जान सकिन्छ. किन भन्दा जस्तो रुकुम राज्यबाट चाहिँ पर्वत आएको हो कि होइन. अब हाम्रो सिन्जाबाट फेरि चारवटा होइन डिभिजन हुँदै सामन्त होइन सामन्तबाट महासामन्त पनि भए. तर यहाँ नेपाली भाषामा त सामन्त भनेको त यो कुर अनि त्यसपछि लिएर शोषक भन्ने भाष्य गराइयो. सामन्त भनेको त गुड प्रशासक हो नि त त्यो बेलामा होइन. एक्ज्याक्टली होइन. र राम्रोसँग प्रशासन चलाउने पद दिइयो नि त सामन्त. र हामीले अझै पनि तपाईँको यो होइन खगेनकोट अनि तपाईँको यो होइन बढी मालिकाको परम्परा हेर्ने भने त्यहाँ देखिन्छ. किनभने बढी मालिकालाई दर्शन गर्नको लागि चाहिँ भीमकोटको राजालाई दर्शन नगरिकन अझै बढी मालिकाको दर्शन पाइन्न भने हाम्रो सामाजिक मान्यता छ सांस्कृतिक परम्परा छ. त्यस कारण बढी मालिका दर्शन गर्नको जानुभन्दा अगाडि भीमकोटका राजालाई दर्शन गरेर गयो भने त्यसको आफ्नै इतिहास छ फेरि होइन. त्यो कसरी भयो भन्ने कुरा अझै पनि त्यो परम्परा छ नि त. भनेपछि त परम्परा त्यहीँ भेटिन्छ नि त होइन. त्यसै गरी एउटा होइन अस्ति भर्खरै होइन हाम्रो यो त्यहाँ चाहिँ आठविश खगेनकोट यो राज्यहरूमा दैलेखमा पनि नायक प्रथा छ कि हजुरको होइन. नायक प्रथा भनेको दसैँमा चाहिँ उहाँ चाहिँ राजा हो. उहाँकोमा र उहाँले त्यो मौलो पूजा नगरेसम्म उहाँले मौलो टिका नलाएसम्म उहाँको हातबाट टिका नलाएसम्म अरूले टिका लगाउँदैनन् गाउँमा. भनेपछि त्यो परम्परा नि त छ नि त
सांस्कृतिक परम्परा.
सांस्कृतिक परम्परा होइन. भनेपछि त्यहाँ गएपछि चाहिँ थाहा हुन्छ सर.
अब अन्तमा ठकुरी समाज महासङ्घ नेपाल छ
हजुर.
यहाँ आफै पनि ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ. अब समाजलाई पनि नजिकबाट हेरिरहनु भएको होला. यी समाज र प्रतिष्ठानका गतिविधिहरू संक्षिप्तमा बताइदिनुहोस् न.
अब यो होइन ठकुरी महासङ्घ चाहिँ हरेक जिल्लामा देश विदेशमा भएका सङ्घ संस्थाको एउटा छाता सङ्गठन हो. अब यो छाता सङ्गठनले चाहिँ ठकुरीको हक हित र ठकुरीको इतिहासलाई चाहिँ संरक्षण गर्ने काम गर्ने उद्देश्यले खोलिएको हो. भलै त्यो काम गर्न नसकेको होला तर हामी सबैले यो चाहिँ राज्यले किनभने हाम्रो यो राज्यको इतिहास हो नट ओन्ली ठकुरी. त्यो ठकुरीको इतिहास हुँदै होइन त्यो बाइसै चौबिसै राज्यभित्र त तपाईँ हामी सबै जोडेका छौँ नि त. सबैको इतिहास हो. जब हामीले इतिहास र हाम्रो संस्कार संस्कृति गुमायौँ नि त हाम्रो पहिचानै गुमायौँ नि. त्यो हिसाबले चाहिँ ठकुरी कला संस्कृति अब संस्कृति भनेको तपाईँको होइन नामैले जोडियो संस्कृति भनेपछि सबै कुरा होइन त्यो कभर अप गरिहाल्यो. यो चाहिँ सङ्घ संस्था त्यसरी खोलिएको हो. तर म के भन्न चाहन्छु भने हामी सबै जात जातिले आज डोटीको इतिहासमा सबै जात जाति जोडिएका छौँ. अछामको इतिहासमा सबै जात जाति जोडिएका छौँ नि. रुकुमको इतिहास है मैले भने खगेनको इतिहास पर्वतको इतिहास कास्कीको इतिहास होइन धेरै इतिहास छ नि त. त्यो इतिहासमा हरेक जात जाति जोडिएका छौँ. हरेक जात जातिले हाम्रो त्यो इतिहासलाई गहन मिहिन रूपमा अध्ययन गरेर यसलाई संरक्षण गरेर विश्व सामु चाहिँ फैलाउनु छ र यो चाहिँ हामीले संरक्षण गर्नुपर्छ. र मैले बारम्बार भन्दै गरेको छु हाम्रो इतिहास लेख्नलाई चाहिँ हरेक त्यो वंशसँग पनि क्या जस्तो हजुरको उप्रेतीको पनि आफ्नो वंश छ नि. आज पनेरको पनि कोट थियो नि त होइन. त्यस्तै तपाईँहरूको पनि धेरै पुरानो इतिहास जानुपर्छ नि. त्यस कारण यो गहन मेन रूपमा चाहिँ गरेर महासङ्घ त छँदैछ ठकुरी महासङ्घ ठकुरी कला संस्कृति प्रतिष्ठान त्यस्तै अरू सङ्घ संस्था छ. अब हामी नेपाली सबै चाहिँ जागरुक हुनुपर्ने जस्तो चाहिँ मलाई लाग्छ.
हस् त समय दिनुभयो स्टुडियोसम्म आएर आफ्ना भनाइहरू अध्ययनका विषयहरू राखिदिनु भयो यहाँप्रति धन्यवाद व्यक्त गर्नु.
हस् धन्यवाद आज मलाई यो ठकुरी इतिहास संस्कृति हाम्रो सबभन्दा सांस्कृतिक परम्परा राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाल तथा सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु.
त आदरणीय श्रोता आजको कार्यक्रममा हामीले ठकुरी जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्को गर्यौँ। कर्णाली क्षेत्रका ठकुरी जातिको सामाजिक संस्कार सम्बन्धी आलेखका आधारमा संस्कारगत प्रसङ्गहरू रहे। साथमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष, समाजशास्त्री तथा अध्येता डाक्टर दलीप कुमार मल्लसँगको कुराकानी राख्यौँ। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी मिनर्भा भद्राचार्य सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।